یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 595.
31st of October, year 2000, my wife in Austin, USA. जम जम जुगत सो प्रीत करेवा, जम जम जुगत सो प्रीत करेवा, तेम तेम रहन विहानी ہمارے جو جنان ہیں پیروں کے، اس کے اندر ایک عجائبی صفتیں ہیں، اتنا علم ہے دین کا، دنیا کا، زندگی کا، زندگی کیسے گزارنی، اور انسان کے جنم کے پہلے کی حالت اور انسان کے موت کے بعد کی حالت، زمین آسمان کیسے بنی، زندگی کیسی بنی، اس طرح بے حساب علم ہمارے گنانوں میں موجود ہے. 25 گنان ہیں جو عام طور پہ جماعت خانوں میں بولے جاتے ہیں، 630 گنان اور 69 شاستر ہیں. اس طرح ہماری 75 کتابیں ہیں، چھوٹی بڑی ملا کے. چھوٹے سے چھوٹا گنان ہے 3-5 کا، اور لمبا سے لمبا گنان ہے لگ بھگ 150-200 پاٹ کا. شاستر کے اندر ایک مولانا شاہ کریم حضرت امام صلوات اللہ علیہ کی مہربانیاں کہوں کہ ہمارے ہاتھ میں تھوڑا سا شاستر رہ گیا ہے، افریقہ سے لوگ بھاگے، یوگانڈا سے اور تنزانیا سے، تو لوگ اپنے ڈر بھگی میں لے آئے اور شاستر کی کتابیں پیچھے چھوڑ آئے. گئے 50 برس میں ہمارا جنان کا شاستر بہت نقصان میں گیا ہے. ابھی مینوسکرپٹس ملتی نہیں، جنانوں کا چھاپنا بند ہو گیا، اس لیے ہمارے ہاتھ میں جو اصل چیز تھی وہ آہستہ آہستہ نکل گئی. لوگوں کے گھروں میں ایک ادھو کتاب رہ گئی، سو رہ گئی. پھر صدر دین کی ایک چھوٹی سی کتاب ہے، 10-15 پیج کی کتاب ہے، 10-15 پیج، نام ہے سورت سماچار. یہ سورت سماچار کوئی نیوز پیپر نہیں ہے، اور یہ سورت کا مطلب انسان کی صورت بھی نہیں ہے، یہ سورت کا مطلب وہ سورت گام ہے وہ بھی نہیں. سورت سماچار یعنی خدا تعالیٰ کی جو یہ تمام کریشن ہے اس کے سماچار. کتنے برس لگے، کتنے جھک لگے چاند کو بننے میں، کتنے جھک لگے سورج کو بننے میں، کتنے جھک لگے اس دھرتی کو بننے میں، یہ تمام حساب کتاب نقشے کے اندر دیا ہے. اور اس کو ایلیبوریٹ کرو، ایکسپینڈ کرو، تو انسان اس کی آنکھیں ایسی کھلی رہ جاتی ہیں. ایسی ایسی چیزیں جنانوں میں موجود ہیں. جنان دیکھو تو سب سے اس وقت خراب سلوک ہم نے جنانوں سے کیا ہے، نہ جنانوں کے الفاظ کا دھڑا ہے، نہ راگ کا، جو کچھ من میں آیا کہہ دیا، کچھ ایک پاس ادھر کہہ لیا، ایک ادھر کہہ لیا. ٹائم گزارنے کے لیے جنان بولتے ہیں، وگرنہ ہم کو جنانوں سے تو مقصد رہا نہیں. ہندوستان کے اصل لوگ جو کاٹیاواڑ اور کچھ کے رہنے والے ہیں، ان کو شاباش ہے کہ انہوں نے گنانوں کے بہت سی خزانے جمع کر رکھے تھے. آج حالت یہ بن گئی ہے کہ اگر ہم کسی کو یا کبھی وائز میں ذکر کرتے ہیں जब शमस माँ बाप ने मन समझाने में ऐसा कहा तो लोग आके पूछते हैं मिशनरी साहब मन समझाने कहाँ से मिलेगी, अब मैं क्या जवाब दूं। तरीका ने किताबें छापने और बनाने बंद कर दी, जमातों के अंदर और किसी ने भी ये काम न किया। पहले जमाने के अंदर लोग लिखते कम थे, मुंह पे याद करते थे। हमारे एक मिशनरी थे अली भाई नान जी, बुजुर्ग शख्स थे, बहुत अरसा हुआ वो हैदराबाद सिंध में गुजर गए। अली भाई नान जी को 600 गिनान मुंह पे याद थे। मैं ऐसे भक्तों को भी जानता हूं कि जिनको सारी सीहर की याद थी, और हमारी सतवेनी याद थी, सतवेनी की वेल याद थी। ये सारा इकट्ठा करो तो 500 पेज होते हैं। ऐसे भी लोग थे कि जिनको सारा अनंत अखाड़ा 500 पाठ का याद था। आज वो चीजें रही हैं, हमें शौक भी नहीं रहा गिनान सीखने के लिए। मुझे याद है छोटी उम्र के अंदर मैं पंजाब का पैदा होने वाला हुआ हूं, और पंजाब की जो जमात है वो तो फिर शमस की बोझी हुई जमात है। इस अदर दिन तो उसके 150 बरस बाद आए। हमारे खोजे भाई जो हैं वो किस अदर दिन के बोझे हुए हैं, 600 बरस हुए। और आप में से ज्यादा बहुत से मोमने हैं जिनको शाह तुरेल पिताज दिन ने इस्माइली मजहब सिखाया। लेकिन सबसे पुरानी जमात पंजाब में रही, 900 साल से रही, गुप्ती रहे, और उनके जमाने से ये मजहब इस तरह से चलता आया कि लोग, जो मैं बात कहनी चाहता था वो ये था, सुबह 5 बजे मामियां दादियां नानियां, यानी घर में फैमिली में जो उम्र की बड़ी बूढ़ियां होती थी, वो सुबह उठे, इबादत करे, दुआ पढ़े, और फिर रात को जमाया हुआ दही वो लेके उसमें गागर में डाले और फिर उसका मक्खन मिलो रहे। अभी मक्खन ये एक एक्सरसाइज है, बहुत अच्छी एक्सरसाइज है। अब वो मक्खन मिलो रही है, गिनान बोल रही है, आटा गूंद रही है हमारी बाइयां, गिनान बोल रही है, रोटी पका रही है, गिनान बोल रही है, बच्चे को लोरी दे रही है, गिनान बोल रही है। अरे सुबह से शाम तक जब तक आंख खुली है गिनान ही गिनान चल रहे हैं। आज क्या है बताओ, क्या है? वीडियो के गाने हैं, डांस हैं, पॉप म्यूजिक है, ये हम जान रहे हैं। कितना डिफरेंस हो गया। एक जमाना था फरिश्तों का, अभी शैतानों का जमाना हो गया। गिनान याद ही नहीं, छोटी उम्र के बच्चे गिनान बोलते थे। आज बड़ी उम्र के वालों को पूछो, किसी 50 बरस के ऐसे ही अटरंगम किसी को कहूं आज अगर आरती बोल तो चुप हो जाएगा। मौलाना इमाम सुल्तान मोहम्मद शाह दत्ता कराची में पैदा हुए, ये तो इमाम की साथ है ना। मैं नबियों इमामों को हमेशा जब भी वाज में याद करता हूँ, मैं कहा करता हूँ कि नबी और इमाम जो है, पीर है वो नबी का अवतार है और इमाम अली का अवतार है। ये हस्तियां ऐसी हैं कि वो जन्म से ही पाक होते हैं, और अगर किसी को इमाम बनना है तो सच पूछो तो जन्म से ही उसको इमामत के नूर की बख्शिश होती है। फर्क क्या है कि डिक्लेरेशन बाद में आती है, जब एक इमाम गुजर जाता है तो उसकी औलाद में से दूसरे इमाम की डिक्लेरेशन होती है। ये तमाम पाकीज़ा पाक पवित्र हस्तियां जो हैं, तो छोटी उम्र से ये लोग आला दर्जे के इंसान हैं। मौलाना इमाम सुल्तान मोहम्मद शाह दत्ता की मत सलमत माँ जो थी ना, उनको धावन कम आती थी, तो उन्होंने अपनी जमात में से किसी खोजी भाई को, मैं जिक्र कर चुका हूँ आगे, लेकिन आज मुझे कुछ कहना और भी है। तो एक भाई थी, उसका नाम था रतन भाई, ठीना कद था, जाड़ी थी मोटी, उसको बच्चा हुआ था एक आध महीना पहले। बाबा सलामत ने उसको बुलाया, टेकरी का बंगला आपने कराची में देखा है, चक्री पे मौला पैदा हुए थे सुल्तान मोहम्मद शाह दातार, तो उसको कहा कि रतन भाई ये पॉसिबिलिटी है कि तुम मेरे बच्चे को भी दूध पिलाए, थोड़ा खुश हो गए। हाँ माँ जरूर। रतन भाई सुनाती थी कि मैंने जब ये कबूल किया तो सुल्तान मोहम्मद शाह को जब भी मैं दूध पिलाऊं पहले मैं नहाऊं, नहा के मौला को दूध पिलाऊं, जब भी मौला दूध पी चुके पेट भर जाए फिर मैं अपने बच्चे को पिलाऊं। तो सुल्तान मोहम्मद शाह दुनिया भाने थोड़े बड़े हुए, रतन भाई सिंधी थे, उसको झूले में डाले और झूला झूला ले तो गिनान बोले। कुछ अर्सा बाद दुनिया भाने मौला जरा बड़े हुए, 3 बरस की उम्र में मौलाना आसिम अली शाह माँ बाप ने इनको बम्बई बुलाया। 3 बरस की उम्र में मौला बम्बई आए और एक दिन आसिम अली शाह माँ बाप हाथ पकड़े हुए 3 बरस के सुल्तान मोहम्मद शाह दातार और उनके पीछे अली शाह माँ बाप पीरी जमा था और इस तरह ये चांदी मोहल्ले में आए जिसको आज हम कलीमाबाद कहते हैं। उस वक्त ये दरखाना जमात खाना था, बैठा जमात खाना था, लकड़ी का बना हुआ। ये जो बॉम्बे का खड़क जमात खाना है इसको दरखाने का लकब मौलाना सुनरी शर्मा बाप ने दिया। 1887 में सुल्तान मोहम्मद शाह का जन्म 1877 है। 1887 में दरखाने का पहला जो मुखी था हसन भाई वो गुजर गए और मौलाना हसन अली शाह माँ बाप ने इसकी जगह मुखी लालित भाई हाजी को मुखी बनाया, कमरिया इस्माइल कासमानी। तो उधर मौला नहीं गए लेकिन कांदी मोहल्ले का चारों तरफ अपने रहने के मकान हैं, बीच में जमात खाना आपको तो पता है, लेकिन उस जमाने की मैं बात करता हूँ तभी ये कांदी मोहल्ले का जमात खाना इस उनकी स्टोरी करना था। ये भी बैठा जमात खाना था, रसन अली शाह माँ बाप हाथ पकड़े हुए मौलाना सुल्तान मोहम्मद शाह को लेके आए, मेरी कुर्सी पर बैठे, अली शाह माँ बाप लेफ्ट साइड में थे तो इनको उठा के कुर्सी का, ये पता है आम रेस्ट होती है ना, इसके ऊपर सुल्तान मोहम्मद शाह को खड़ा किया। सारी जमात बहुत खुश हुई, शहजादा को देखा, हे जमात कमरिया हाजी को साफ फरमान करते हैं फारसी में और कमरिया हाजी जमात को सुनाते हैं, हे जमात ये सुल्तान है, माँ ने नाम रखा था मोहम्मद लेकिन दादा ने नाम रखा सुल्तान। तो नाम पड़ा मोहम्मद सुल्तान, हम सुल्तान मोहम्मद शाह कहते हैं, मगर सुल्तान मोहम्मद शाह जब ये साइन करते थे ना तो मोहम्मद शाह करते थे। हे जमात ये सुल्तान है, ये सारी दुनिया का सुल्तान बनेगा, इसके बारे में जमात बहुत आबाद बनेगी, बहुत आबाद बनेगी, इसका वारा 100 बरस चलेगा। बहुत आशीष थी, ये इमाम ने इंट्रोडक्शन कराया सुल्तान मोहम्मद शाह का। और उस वक्त हालत यह थी कि हमारी जमात जो हिंदुस्तान में थी सख्त गरीब हालत में थी, तो मैं जो बात कहनी चाहता था वो साइड में आ गई, वो ये थी कि दिल्ली इधर बॉम्बे में जब आए तो रतन भाई तो रह गई उधर कराची में, तो अभी रतन भाई रोज जब सुलाने जावे तो वो डोरी खींचे उसकी झूले की और गिनान बोले, अब इधर आए झूले में डाला, इधर कौन सी बाई थी मालूम नहीं, मुझे उसका नाम याद नहीं है। सुल्तान मोहम्मद शाह फरमाया गिनान बोलो, तो उसने गिनान शुरू किया और मौला सोने, हर रोज ये आदत थी सोने जावे गिनान बोला। एक दिन ऐसा हुआ दोपहर का वक्त था, कमरिया हाजी ये हाजी कांवरिया कौन थे बदले? हाजी कांवरिया हसन अली शाह महबाब के जमाने में इसका बाप मौला के हुजूर में लिखने पढ़ने का नौकर का क्लर्क था। तो हाजी कांवरिया हाजी नजर अली इसके बाप का नाम था, हाजी नजर अली कांवरिया, कांवरिया उसको लकब दिया था कुल कांवरिया के तौर पर। तो हाजी 12 साल की उम्र में अब्बा के साथ मौला के हुजूर में जाया करे। नजर अली जब गुजर गया तो हाजी कांवरिया उस वक्त काफी बड़े थे, लेकिन 20 बरस की ऊपर से उम्र थी, मौला ने उसको इसी तरह से रख लिया। तो हाजी कांवरिया ने मौलाना इमाम हसन अली शाह की, मौलाना इमाम अली शाह की और मौलाना इमाम सुल्तान मोहम्मद शाह की बहुत खिदमत की। 1916 में 96 बरस की उम्र में गुजर गए। तो एक दफा दोपहर को ऐसा हुआ कि मौलाना सुल्तान मोहम्मद शाह छोटी उम्र थी, बैठ गई कोई 4-5 बरस के लिए, और हुजूर ने लंच खाया और ऐसा लेटे, हाजी कांवरिया अच्छी सरकार, हालांकि उस वक्त इमाम नहीं थे, हम सोते हैं तुम जिनान बोलो। हाजी कांवरिया जिनान बोले, बोला सो जाओ। मैंने जिनान की बाबत में ये बातें कही हैं कि जिनान क्या है। जिनान हमारी जिंदगी के साथ ओत परोत हो चुके थे, लेकिन आज हम जिनान भूल गए। जिनान माने तो साहिब छे, मौला खुद जिनान में बैठा है। इस अगर दिन कहते हैं जिनान ऐसे बोलो, इस तरह बोलो, प्यार से इज्जत से बोलो, क्योंकि जिनान के अंदर नूर छुपा हुआ है। जिनान बोलो नित्य नूरे वाले। अमी भी कहते हैं नूर को, हमारे घटपाट को न्यास को भी अमी कहते हैं और नूर को भी अमी कहते हैं। जिनानों के अंदर अमी रस भरा हुआ है। ये अमी रस का मतलब वो चीज के जो नूर से निकली हुई है। जिनानों में वो चीज है कि आज हम भूल गए। हमारे घरों के अंदर जिनानों की किताबें रहती थी तो सिर पर उठा के जाते थे। आपका अगर मेरी आवाज सुनो तो आपको उसमें हिस्ट्री भी बहुत मिलेगी। आज जिनान की चौपड़ियां पांव के पास पड़ी हैं। बहुत सी जमातों के अंदर मुखी कांवरिया चौपड़ियां लेके पांव के पास रख देते हैं, इधर उधर घूमती फिरती हैं। हमें कोई इज्जत नहीं ना जिनान की ना परमानों की। शतुरैल पीर ताजुद्दीन वो जब गुजर गए, और उनका गुजर जाना भी एक एक्सीडेंट था, और एक्सीडेंट इस तरह से हुआ मैं आपको सुना दूं, क्योंकि ऐसी बहुत सी चीजें लिखी हुई नहीं है, और लिखी हुई है तो आप लोगों को डॉलर की परवाह है कि पढ़ने की परवाह है? टाइम ही नहीं मिलता। टीवी देखोगे मगर चौपड़ी लेके गिनान फरमान की पढ़ोगे नहीं। मौलाना शाह तुरैल जो थे हमारे पीर से, पीर ताजुद्दीन माँ बाप पीर हसन कबीरुद्दीन छोटे भाई थे, जब पीर हसन कबीरुद्दीन गुजर गए तो पीर ताजुद्दीन को मौला ने पीरी जौमा दिया। पीर हसन कबीरुद्दीन के फर्जंद थे इमाम शाह, सैयद इमाम शाह को पीरी जौमा नहीं मिला, उनको आशा थी, लेकिन चाचा को पीरी मिली, बड़े बापा को। तो जब पीरी मिली तो इधर से मौला के हुजूर में गए आजिजी पेश करने के लिए, सलाम पेश करने के लिए। तो पीर ताजुद्दीन जब जाने लगे तो जमात ने एक फंड किया, उसमें से एक खिलत बनाई, जबा एक पागड़ी बनाई, और मौला के हुजूर में यह खिलत और पागड़ी और मेहमानी सोने का एक चेन था वो दिया कि आप इमाम की खिदमत में देना। और उस वक्त इमाम मुस्तनसिर बिल्ला अलैहिस्सलाम सेकंड करवा रहा था। फिर ताजुद्दीन मौला के हुजूर में कहक में गए, मौला बहुत खुश हुए, राजी हुए। बहुत दफा ऐसा हुआ है कि आपने मौला के गले में एक चेन पहनाया तो मौला उतार के आपके गले में पहना रही या वापस बख्शीश देता, ऐसा होता है बहुत, क्योंकि ये धनी जो है सखी है, दातार है। मौलाना मुस्तनसिर बिल्लाम ने पगड़ी पहनी, जब्बा पहना, सोने का हार पहना, बहुत खुश हुए, जमात को दुआ सीस फरमाई। कुछ अरसा के बाद महीना डेढ़ महीना फिर माँ बाप ने इजाजत मांगी, मौला मैं वापस जाता हूँ, तो मौला ने वो पगड़ी उसको सिर पे पहना दी, जब्बा पहनाया और सोने का वो चेन भी उसको दिया कि ये मैं तुम्हें बख्शीश देता हूँ। फिर माँ बाप बहुत खुश हुए। آئے جب واپس آئے تو مولا کی دی ہوئی چیز پہن کے جب جماعت کرنے آئے تو کچھ ایسے بدماش لوگ تھے, وہ کہنے لگے دیکھا یہ خود ہی رکھ لیا ہے, مولا کو دیا ہی نہیں. تو دوسرے جو سچے لوگ تھے ان کی آپس میں گڑبڑ ہوئی, پیر کے اوپر تہمت لگائی چوری کی. اس کارن سے جماعت میں جھگڑا ہونے لگا. پیر نے کہا کہ میں نے مولا کو دیا لیکن اب مولا نے مجھے یہ بخشش دی, اس لیے دکھانے کے لیے میں لایا ہوں. تو لکڑیاں چڑھنے لگیں تو پیر ماں باپ اٹھے کہ یہ جماعت خانے کے اندر جو جھگڑا ہے یہ ٹھیک نہیں, بچانے کے لیے گئے تو ایک دو لکڑیاں آپ کے سر پہ پڑی, آپ گر پڑے, بے ہوش ہو گئے, اور تیسرے دن یا دوسرے دن جیو نکل گیا, دنیا چھوڑ دی. اب ان کو پچھتاوا ہوا اور روئے دھوئے. جب یہ بات مولانا مستنصر بلّہ کے حضور میں پہنچی تو مولا بہت ناراض ہوئے, بہت ناراض ہوئے, اور دوسرے پیر کی اپوائنٹمنٹ نہ کی. برسوں تک کئی لوگ ادھر گئے, مولا کو عرض کی کہ یا مولا ہمارا پیر کون, پر مولا دو پیر تمہارے لیے, کوئی پیر کی ضرورت نہیں, پیر کو مار ڈالتے ہو. لاہور کے اندر اس وقت جو مکھی تھا شام داس لاہوری, یہ دو آدمیوں کو ساتھ لے گئے نوکروں کو, اور پاؤں سے گیا کہہ گیا. مگر جب یہ ادھر پہنچا تو امام مستنصر بلّہ کا جوما پورا ہو گیا تھا. مولانا عبدالسلام تھے, ان کے حضور میں گیا, رویا دھویا, یا مولا ہم کو پیر دو. مولانا عبدالسلام نے امام مستنصر بلّہ کی ایک چوپڑی فرمانوں کی ہے جس کو کہتے ہیں پندیات جوان مرد, یہ مولانا مستنصر بلّہ کی لکھی ہوئی چوپڑی فرمان کی ہے, اور ملتی ہے ادھر. اے دینداروں, آج کو کہنا چاہتا ہوں اور کہوں گا کہ دین کے علم کی آدھا پونا گھنٹہ روز پڑھا کرو, اسٹڈی کیا کرو, اپنے دین سے واقفیت پیدا کرو, دنیا داری کرو خوب کرو, لیکن دنیا میں اتنے ڈوب مت جاؤ کہ آپ کو اپنے دین کی کوئی سدھ بدھ نہ رہے, اپنے کلچر کی یاد نہ رہے. میں اس جماعت خانے آ کے دعا پڑھ دینا بہت اچھا ہے, اس میں کوئی شک نہیں, دسمن دینا ٹھیک ہے, یہ ایمان ٹکانے کی باتیں ہیں, لیکن دین کے سمجھنے کا یہ طریقہ نہیں. آپ خالی روز دعا پڑھ لو, دسمن دے لو, آپ کا ایمان ٹکے گا انشاءاللہ, لیکن آپ کو دین کی سمجھ نہیں آئے گی. دین کی سمجھ کے لیے آپ کو وقت نکالنا چاہیے. پندیا سے جب امر بھی دی مکھی شام داس لاہوری نے مولا کے پاس سے لی. جب باہر نکلا تو جوتے نہیں پہنے, مولا کے حضور سے جب باہر نکلا تو جوتے نہیں پہنے. نوکروں کو کہا تم جوتے تھیلی میں ڈال کے اٹھا لو, اور یہ پندیا سے جواں مردی یہ کتاب اپنے سر پہ رکھ کے لے کے آئے. کہک سے لے کے لاہور تک لگ بھگ 2000 میل ہے, ویا بلوچستان جاؤ تو یہ 2000 میل اس نے ننگے پاؤں بوٹ پہنے بغیر جوتیوں کے بغیر پاؤں سے چل کے, کیونکہ اس کے سر کے اوپر پندیات جوان مرضی مولا کے جو فرمان تھے جس کو پیر کا درجہ دیا. ہم اس کو پیر پندیات جوان مرضی کہتے ہیں, پیروں کی پٹھیوں میں اس کا نام اس طرح ہے, پیر پندیات جوان مرضی. ادھر سے سر پہ اٹھا کے لے کے آئے. جب یہ رات کو سوئے چتا سوئے, سائڈ میں سوئے نہیں, اور وہ کتاب کو پیر پندیات جوان مرضی کو اپنے سینے پہ رکھ کے سویا ہو گئے. اور جب صبح اٹھے اس کو حاجت کے لیے جانا ہے تو نوکر کو بولے پہلے غسل کر. وہ غسل کرے, اس کو بچھاوے, اس کے سر کے اوپر یہ چوپڑی رکھ کے خود جاوے, اور پھر نہا دھو کے واپس آئے, پھر اٹھا کے سر پہ رکھے اور پاؤں سے چل کے لے کے آئے. یہ عزت و توقیر ہمارے دینانوں کی, ہمارے شاستروں کی, ہمارے مولا کے فرمانوں کی ہے. آج ہم بھول گئے ہیں, آج ہم بھول گئے ہیں. مذہب میں عزت بہت بڑی چیز ہے. عزت جو ہے وہ محبت کی نشانی ہے, عزت جو ہے وہ آنر دینا وہ ہمارے ایمان کی نشانی ہے. اور اپنے مذہب کو بہت عزت دو, اور اپنے مذہب کی چیزوں کو بھی بہت عزت دو. تو میں کہنا یہ چاہتا تھا کہ ہمارے مذہب کی جو یہ شاستر یہ علم نور سے جو بھرا ہوا ہے ہم اس سے بے درکار ہو گئے ہیں, اور اس بات کو ٹھیک کرو, زندہ رہو. میں نے گنان کا پاٹھ بولا کہ جیم جیم جگت سو پریت کرے وا. ابھی جگت ادھر جو نس لکھا ہے پیروں کے گنانوں کے اندر 700, 800, 900, 1000 برس پرانی بھاشا ہے. پھر سدگر نور کو لگ بھگ 1000 برس ہوئے, 850 کے قریب پھر شمس ماں باپ کو ہوئے, 600 کے قریب پھر صدر دین ماں باپ کو ہوئے, 500 برس پھر حسن کبیر دین کو ہوئے. تو آپ خیال کرو کہ 1000 برس پرانے 800 برس پرانے شاستر اور جنان وغیرہ ان کی بھاشا جو تھی وہ آج نہیں بولی جاتی. اور پھر انہوں نے ایک کمال اور کیا کیا ہے کہ ہندوستان اور دوسری 24 بھاشا 24 لینگویجز پیر نے گنان میں یوز کی ہیں. 24 بھاشا گنان میں یوز کرنے کی وجہ کیا؟ اور کوئی آدمی ایسا نہیں ہے کہ جو 24 بھاشا جانتا ہوئے, لیکن ان 24 بھاشاؤں میں سے زبانوں میں سے پیروں نے ایک ایک دو دو لفظ لے کے مکس کر کے تو گنان بنائے ہیں. اور گنان بنانے کی وجہ یہ 24 بھاشا میں کہ آرڈینری آدمی یہ گنان سمجھ نہ سکے, وہ گنان نہیں سمجھ سکے. اور اتنے اچھے طریقے سے اس کے اندر شعر و شاعری کی ہوئی ہے کہ بڑے بڑے پنڈت مجبور ہیں اس چیز کو کہنے کے لیے کہ بڑی اعلیٰ چیز ہے. انڈیا کے اندر جاؤ تو تلسی داس کو گجراتی زبان کا بہت بڑا پہلا کوی مانتے ہیں, لیکن آپ کبھی پھر سدگر نور کے 1000 برس پہلے لکھے ہوئے گنان پڑھو تو گجراتی کے سب سے پہلے کبھی تو پھر سدگر نور تھے. لوگوں کو ان باتوں کا معلوم نہیں, اس کے اندر ڈیپ جا کے اسٹڈی کرنی چاہیے. چلو یہ اسٹڈی اسکالرس کا کام ہے, لیکن جماعت کا یہ کام تو ہے کہ گنان پڑھے. سدگر پدھاریا تمہیں جاگ جو ہے نا گجراتی روڑا منیور بھائی جی اور سٹھ تیرتھ گھر آنگن گنگا جمنا سو بھریا جی نایا تے نرمل تھیا کوڑا نر ہری تھی میں گلا رہا ہے نا. اور ایک تو شبدوں کی رچنا اور اس کے اندر خیالات کی بوجھ, پھر ایسے اچھے طریقے سے ان کے راگ بنائے ہمارے پیروں نے ایسے اچھے طریقے سے کہ آج اس بات کو 1000 سال ہوا ہے ایسا لگتا ہے کہ پیر ماں باپ ادھر سورت میں بیٹھے ہیں نوساری میں اور گنان بول رہے ہیں. ہم اپنے گنانوں کے اثر کو بھول گئے. گنان ایسا اثر والی چیز ہے, جب گنان سمجھ آتا ہے تو بدن کے 3.5 کروڑ روانٹے کھڑے ہو جاتے ہیں. کسی ڈاکٹر کو پوچھو ہمارے بدن میں پورز کتنے ہیں, اس کو کچھ پتہ نہیں, لیکن پیروں کے گنان میں ہے 3.5 کروڑ اونٹ. کروڑ اونٹ کہتے ہیں 3.5 کروڑ اونٹ کروڑ روم رائے ہمارے بدن میں 3.5 کروڑ, یعنی یہ 1 کروڑ 100 لاکھ کا ہوتا ہے. 35 ملین پورز ہمارے بدن میں ہیں. ہماری باڈی کی اسکن میں جو چھوٹے چھوٹے سوراخ ہیں نا, ہولز ہیں نا, ان کو پورز کہتے ہیں. اور اس میں مائکروسکوپی کے چھوٹا سا ہیئر ہوتا ہے, بال ہوتا ہے چھوٹا سا, وہ آنکھوں سے دکھتا نہیں لیکن شریر پہ ہاتھ لگاؤ تو کن پائے سوس ہوتے ہیں. 3.5 کروڑ روم گنان میں ہے. ایک لڑکا مجھے نیروبی میں سوال جواب کرتا تھا, مجھے کہتا ہے مشنری بابا کہ میں آج کے کوشچن ویلا ہو کے یو سی دیٹ دیر آر 35 ملین پورز ان آن اوور باڈی. آئی سیڈ یس, واٹ از دی پروف آف اٹ؟ میں نے کہا یو کاؤنٹ اینڈ اف دیر از لیس کم ٹو می, के बैठ गया तू तू भाई गिन नहीं काउंट कर ले। पीर ने कहा है वह सच है। तो पीर माँ बाप के इन जिनानों के अंदर कैसी ताकत है। मौलाना हसन अली शाह माँ बाप का जमाना है, मौलाना हसन अली शाह के हुजूर में वजीर अमीर अपने वजीर जूनागढ़ वाले तो मौला के हुजूर में काम काज किया करते थे। काम काज करते करते इनका पहले बाप थे और अपने बाप के साथ मौला के हुजूर में जाते थे। मौलाना अली शाह माँ बाप उस वक्त पीर जमा था, हसन अली शाह माँ बाप का इमामत का जमा गर्म होता है, तेजस्वी है, मैजेस्टिक है, और पीर का जमा माँ की तरह नरम होता है। तो मौला के हुजूर में काम काज करने वाले नौकर चाकर बहुत थे। जब इधर जूनागढ़ में आ गए तो हमारे ये जो वजीर थे, मौला के हुजूर में काम काज करने वाले नौकर चाकर बहुत थे। जब इधर जूनागढ़ में आ गए तो हमारे ये जो वजीर थे, मैं इनका नाम तभी याद कर रहा हूं, तो आना जाना था आना जाना था। फिर भी इसका काम ये था, कौन ब्रोकर थे, लोग अपनी चीजें गिरवी रख जावे, ये उसके पैसे देवे, रुपए की चीज हो रहे तो छह आने देवे। तो कई लोग ऐसे भी थे जो चोरी करते थे तो इसके पास जाके माल पॉन ब्रोकरेज में दे देते थे, ये इसका धंधा था। था बहुत ईमानी फैमिली का, लेकिन डॉलर में पड़ गया। मैं डॉलर इसलिए कह रहा हूं कि आज समझ सको जो कि उस वक्त रुपया था। माल कोई ऐसा भी आता था कि जैसे सोना वगैरह चांदी है, पीतल है, तांबा है, तो उसको वजन करे, लेते वक्त ज्यादा ले लेवे पैसे थोड़े देवे, बेचते वक्त थोड़ा देवे पैसे ज्यादा ले लेवे। तो ये उसका धंधा था। माँ बहुत रोए धरे, जमात करने कभी जावे नहीं, वीक में एक दिन जुमेरात को जमात करने जावे। वो जमाने में जुमेरात को घटपाट निकलता था, और सच पूछो तो घटपाट की जो रात है वो थर्सडे की और फ्राइडे की रात के बीच में घटपाट की रात है। आज हम क्या करते हैं कि जुमे का दिन खत्म होके रात जब शुरू होती है तो बिटवीन फ्राइडे एंड सैटरडे हम आज नियाज पीते हैं, लेकिन हकीकत में नियाज का जो टाइम और दिन है वो गुरुवार और शुक्रवार के बीच में जो रात आती है, यानी गुरुवार का दिन जुमेरात का दिन निकल जावे शाम को हमें नियाज पीनी चाहिए। हमारा तरीका ये है। अब ये किस तरह घुस गया कुछ पता नहीं, अब कहने जाओ तो बहुत मुश्किल है चेंज करना। वो जमाने के अंदर जुमेरात को नियाज पीते थे। तो ये जुमेरात को जमात खाने आया करें, माल वगैरह लेवे। एक दिन जुमेरात को आया तो कोई जिनन बोल रहा था, खोटा तरात राजवान दांडी मां कान तर काट ला खोटा तरा भारी जी। इसके कानों में ये गिनान के अल्फाज जो पहुंचे तो उधर खड़ा रह गया। एक तीर लगा कि यही करके मैं अभी आया हूं, और पीर कहते हैं कि तेरा जो तराजू है वो खोटा है और तेरे जो काटले हैं वजन करने वाले वो भी खोटे हैं। ये धंधा कर रहे हो, ये सारा जो गिनान है। सेठ कहे तमें सांबड़ो वनो तर, ये गिनान है। सेठ यानी मौला हमको जीव को दुनिया में भेजा, वण जरूरो करी लावो जी, जाओ दुनिया के अंदर अच्छा व्यापार करके आओ, लेकिन सारा गिनान पड़ो तो आंख में से आंसू निकले। इधर आके हम सब भूल गए, माँ के पेट का दुख دور کرنے کے لیے نبی محمد نے ہمارا دکھ دور کیا، ہمارا بند چھڑایا، اور یہاں آ کے دھندے کیے، 420 کے دھندے کیے، کھوٹے دھندے کیے، غلط دھندے کیے، ہم کو ڈالر کے سوا اور کچھ نظر نہیں آتا، تو بہت بڑی تیز لائٹ کو ایسا دیکھو تو پھر ادھر دیکھو گے تو کچھ دکھے گا نہیں، کیونکہ لائٹ نے آنکھ کے اندر ٹیمپرریلی اس کی ویژنس کو لے لیا ہے. بہت دیر کے بعد، 2-4-5 منٹ کے بعد پھر آنکھیں ایڈجسٹ ہوتی ہیں. تو ڈالر کی وہ جو بریلینس ہے نا ہماری آنکھوں میں، ایسا اگر دوسرا کچھ دکھتا ہی نہیں. اے مومنو، پیسے کماؤ، خوب کماؤ. میری دعائیں تو یہ ہیں کہ آج اس وقت جتنا آپ کی ملکت ہے مولا اس میں 1000 گنا زیادہ آپ کو دے رہے ہیں. لیکن ساتھ ساتھ یہ یاد رکھو، مذہب کا حق بھی بہت ہے، فیملی کا حق ہے. تو جب یہ پاٹھ سنا سارے شریر کے روانٹے کھڑے ہو گئے، آنکھوں میں آنسو جاری ہو گئے، پیچھے بیٹھا رہا، ساری دعا بندگی تھا سفرا گٹکار سب ہوا، لگ بھگ ساری جماعت نے پی لیا. بعد میں اٹھا، مکھی کے پاس گیا، مکھی کو کہا، مکھی صاحب آج تک میں نے بہت گناہ کیے ہیں، ایسی روزی کھائی ہے، کمائی ہے جو حق کی نہیں، دسوند برابر نہیں دی، روزی بھی غلط میں نے کمائی، آج میں آپ کے سامنے اپنے گناہوں کا اقرار کرتا ہوں اور میں وعدہ کرتا ہوں آج سے یہ کام چھوڑ دوں گا، آپ مجھے دعا کرو مولا میری مدد کرے، میرے گناہ بخشے. اس نے چاٹا لیا، سکریت لی، گھر گیا، بیوی کو کہا اچھا اچھا کھانا پکاؤ، آج عید کی طرح کی خوشی کرو. اماں بولی کیا بات ہے؟ کہتا ہے ماں آج میں اس طرح سے وعدہ کر کے آیا ہوں. ماں بہت خوش ہوئی، اس کی روز کی جو بندگی اور دعائیں تھیں وہ آج پوری ہوئی، بہت خوش ہوئی. اس آدمی کی ساری زندگی بدل گئی، جنم کے ایک پاش نے اس کی زندگی کے سائٹ کو بدلا دیا. اعلی درجے کا مومن، فیملی کا رکن تھا، اب تھوڑے ٹائم جوانی کے بوڑھے ہو گئے، لیکن بعد میں جو ٹھیک ہوا تو مولا کا وزیر بنا، مولا کے گھر کی خدمت کر رہا، پیر کا درجہ ملا علی شاہ ماں باپ سے. ایک گنان کے پاٹھ نے زندگی بدل دی. اگر ہم گنان سنیں اور فرمان سنیں تو ہماری زندگی کے اندر نور پرتا رہے، نور برستا رہے. مولانا امام سلطان محمد شاہ دتار فرماتے ہیں کہ اگر تم گنان کو پڑھو اور گنان کو سمجھو تو مجھے فرمان کرنے کی محنت نہ کرنی پڑے، کیونکہ جو گنان ہے وہ قرآن کی تفسیر ہے. گنان کی ساری باتیں قرآن کی تفسیر میں سے نکالی ہوئی ہیں، اور گنان کے اندر ہندوؤں کی چیزیں ہیں، مگر ہندوؤں کے مذہب بنانے کے لیے ہمارے پیروں نے ہم کو نہیں کہا کہ تم ہندو بن جاؤ یا اس کی پوجا کرو، بلکہ ہندوؤں کی ان چیزوں کو وقف ہو رہا ہے، مگر ہندوؤں میں سچی چیزیں بھی ہیں. ہم کو ہری کہنے میں شرم آتی ہے، ہری کہتے ہیں دکھ دور کرنے والا. مولا کے حضور میں جا کے ہم نے عرض کی کہ یا مولا ہم پاکستان میں رہتے ہیں اور یہ ادھر ہری انت ہری انت ہے، تو مولا فرمایا اچھا ہری کا علی بنا دو، آمین، چلو بن گیا. لیکن باقی پھر گنانوں کے اندر اور الفاظ چینج کرنے کی ہمیں کوئی ضرورت نہیں، ہمیں کوئی حق نہیں کہ ہم کسی کی بنائی ہوئی چیز میں فیر فار کریں، اس میں ارتھ کے انرتھ ہو جاتے ہیں. اے مومنو، آپ گنان سیکھو، گنان پڑھو، ان میں سے علم حاصل کرو. گنان میں ہم کو بتایا گیا ہے کہ دنیا میں کس طرح جیون گزارنا، گنان میں ہم کو بتایا گیا ہے کہ کس طرح تم اپنی فیملی جیون گزارو، گنان میں بتایا گیا ہے کہ تم اپنی آخرت کا حساب کس طرح کرو، گنان میں ہمیں کہا گیا ہے کہ تمہاری پرانی لائف کے جو گناہ ہیں ان کو کس طرح سے صاف کرو. ایسی کوئی چیز باقی نہیں ہماری زندگی کی کہ گنانوں کے اندر ہم کو نہ کہی گئی ہو. گنان بھرے ہوئے ہیں ایمان سے اور علم سے. اس علم سے فائدہ اٹھاؤ. اور گنان میں سب سے بڑی چیز کیا ہے؟ حاضر جومے کے دھنی کی شناخت ہے. دکھنے میں ایک انسان ہے. جان یا جان بھائے کرتا رتھ ساز سبھا سکھکاری. یہ مولا ایک انسان کے روپ میں بیٹھا ہے, کھاتا ہے پیتا ہے, ہلتا چلتا ہے, بیمار بھی ہوتا ہے, جنم بھی لیا اس نے اور ایک دن بدن چھوڑ بھی دیتا ہے. پھر کہتے ہیں کہ اس بھلامنی میں مت جانا. یہ وہ ہے کہ جس نے زمین آسمان پیدا کیا ہے, اللہ کا نور ہے, اللہ کی شکتی ہے, طاقت ہے. ہم انگلش میں اس کو کہتے ہیں مینیفیسٹیشن, ہندو کہتے ہیں اوتار. لفظوں کی ہی مارا ماری ہے نا. خدا کا کوئی بدن نہیں, خدا کی کوئی شکل نہیں, خدا کا رنگ نہیں. خدا تو نور ہے, وہ نور ہی نور ہے اور اپنے نور سے ہدایت کرتا ہے. تو ہدایت کرنے کے لیے ہم اتنے اونچے نہیں ہیں کہ خدا کی نور ہدایت کو سمجھ سکیں. تو ہمارے لیے, ہم کو سمجھانے کے لیے ایک انسان کی ضرورت ہے. اس لیے خدا تعالیٰ نے دنیا کے اندر نبی بھیجے کہ جو نوری لوگ تھے, نور سے ہدایت لے کے ہم کو ہدایت کرتے تھے. آج ہمارا جو امام ہے وہ اللہ کا نور ہے, لیکن انسان ہے, اس کا بدن بھی ایک دن گزر جائے گا. 48 امام ہمارے دنیا میں سے چلے گئے, لیکن خدا کو موت نہیں ہے. اور وہ چیز جو ہے وہ نور ہے. اور اسماعیلی مذہب کی ساری حقیقت جو ہے نور کے اوپر ہے. مولانا حاضر امام اس جماعت خانے میں موجود بیٹھا ہے, وہ اپنی نوری حالت میں ہے, میری آواز سن رہا ہے, آپ کو دیکھ رہا ہے, آپ کے دل کی باتیں جانتا ہے. اور امام کا یہ نور جماعت خانے میں ہر وقت موجود ہے. لیکن جب ہم شام کو اور صبح اس جماعت خانے میں آتے ہیں عبادت کے لیے, تو اس وقت فرشتے بھی آتے ہیں, روحیں آتی ہیں اور وہ ہمارے لیے دعائیں لاتے ہیں, ہمارے ساتھ بیٹھ کے عبادت کرتے ہیں, ہمارے لیے دعائیں مانگتے ہیں, ہم کو ثواب ملتا ہے. اور پھر ہم گھر جاتے ہیں تو یہ نور سے بھرے ہوئے ثواب کے ساتھ گھر جاتے ہیں. ہماری بلائیں دور ہوتی ہیں, ہماری مشکلیں آسان ہوتی ہیں, ہمیں تندرستی ملتی ہے, ہمارے خیالات پاک پاکیزہ ہوتے ہیں. اور ہر روز ایسا کرنے سے ہماری روحانی شکتی بڑھتی جاتی ہے, بدیہ برائیاں گھٹتی جاتی ہیں. دنیا ہے, اس میں ہمیں رہنا ہے, مگر جو ہم نورانی شکتی کے اندر دنیا کے اندر چلے ہلے تو ہمیں کوئی دکھ کی بات ہی نہیں ہے. صبح اور شام جماعت خانے میں آنا بہت ضروری ہے. الحمدللہ آپ ادھر 1200-1300 کے 1500 جتنے بھی ہو, آباد رہو اور سکھی رہو, میری دعائیں ہیں. لیکن دینداروں میں آپ کو پوچھوں, صبح جماعت خانے بھی اس طرح سے آتے ہو؟ میں نے پوچھا نہیں ہے کہ بیٹھو خیال کے مکھی کامڑیا کو کہ صبح کی حاضری کتنی ہوتی ہے, لیکن صبح کی حاضری مجھے ایسا لگتا ہے برابر نہیں. شام کو بھی آپ پوری طرح نہیں آتے. آج بات سننے آئے ہو, بولے آپ کے اوپر بہت راضی ہوئے, سکھی اور آباد رہو, لیکن روز جماعت خانے آؤ ہر روز. ایک دن بھی جماعت خانے چھوکو نہیں, سوا کے خدا نہ کرے بیماری آ جائے یا آپ مسافری پہ ہو تو اور بات ہے. جماعت خانے روز آؤ. یہ مولا کا گھر ہے, اس کا تھینک یو تو بولو کہ یا مولا کہاں ہمارے باپ دادا مٹی میں رہتے تھے, کھیتر میں کام کرتے تھے, آج خدا نے ہم کو اتنا کچھ دیا ہے تو تیرا شکرانہ میرے مولا, تیرا بہت شکر گزار ہوں. میں آج آپ کو یہ کہتا ہوں, امام زمان کی دوربنی اس کی جو منہ سے نکلے ہوئے جو اچھے نیک الفاظ ہیں وہ یاد کر کے کہتا ہوں کہ مومنوں آپ ادھر اور بھی مالدار بنو گے, آپ کی اولاد بہت مالدار بنے گی. آپ بھی اولاد میں جس طرح سے ہے اس سے زیادہ پاکیزگی اور پوترتا ہی حاصل کرو. یہ میری دعائیں ہیں. دنیا میں تو بہت آگے بڑھو گے, لیکن کبھی آپ نے دین کو چھوڑ دیا تو ہمارا حال ایسا ہوگا جیسے یہودیوں کا. موسیٰ نبی کے زمانے میں یہ جو یہودی لوگ تھے ڈاؤن ٹروڈن تھے. ڈاؤن ٹروڈن انگلش میں کہتے ہیں کہ جس کو لات ماری جائے, ایسا وہ لیبر کلاس کے لوگ تھے. زمین پہ سوتے تھے, پلنگ نہیں تھے, पहने हुए कपड़े जो थे वो फट जाते थे, तो बड़ी मुश्किल से वो इधर उधर की चीजों से कपड़ा ढांक लेते, अपने बदन को ढांक लेते थे। यहूदी लोगों का हाल गुलाम की तरह था, और कई ऐसे गुलाम थे कि जो नंगे रहते थे, पहनने के कपड़े नहीं थे। मूसा अलैहिस्सलाम को खुदा ताला ने इनका दुख देख कर, जब बहुत दुख हो गया, तो खुदा ताला की रहमत जोश में आई, मूसा अलैहिस्सलाम को यहूदियों में पैदा किया। उस वक्त फिरौन का राज था, फिरौन बड़ा जालिम बादशाह था, अपने आप को खुदा कहता था, और उसी के राज में ये यहूदी इजिप्ट के अंदर दुख में पड़े थे। मैं सारी हिस्ट्री बयान करूंगा, बहुत लंबी चीज है। मूसा अलैहिस्सलाम ने इन लोगों को छुड़ाया और इनको लेके नाइल नदी पार करके, रेड सी को पार करके पैलेस्टाइन के अंदर आ गए। ये जो आज झगड़ा चल रहा है, ये 4,000 साल पुराना झगड़ा है, और ये अभी खत्म नहीं होगा, लेकिन आने वाले 40-50 बरस में इस झगड़े का खात्मा हो जाएगा, आधी दुनिया मारी जाएगी। तो इन यहूदियों को मूसा अलैहिस्सलाम लेके निकले, जब ये उस तरफ चले गए पैलेस्टाइन की तरफ, इन्होंने कभी अच्छा खाना खाया नहीं, पेट भर के भी नहीं खाया। हजार बरस से ये दुनिया के अंदर बिल्कुल नीचे पड़ गए, जलील हो गए, ख्वार हो गए, मार मारी गई। अल्लाह जाने हिटलर ने कितने मारे, लेकिन ये लोग कहते हैं कि हिटलर ने 6 मिलियन यहूदियों को मार डाला। एनीवे, आज खुदा ताला ने उनके ऊपर रहमत की और यहूदी फिर राज करने वाले हो गए। मगर रसूल अकरम की एक हदीस है कि खुदा ताला यहूदियों को एक चांस देगा, 1400 बरस के बाद यहूदियों को ये चांस मिला है, लेकिन नबी फरमाया कि वो लोग जुल्म करेंगे, अन्याय करेंगे, जुल्म करेंगे, अन्याय करेंगे, झूठ बोलेंगे, और किसी भी तरीके से खुदा ताला से डरेंगे नहीं। आज ये हाल बन रहा है, और फिर रसूलुल्लाह फरमाते हैं कि ऐसा होगा कि खुदा इनको दुनिया से मिटा डालेगा, बिल्कुल मिटा डालेगा, एक यहूदी भी दुनिया के अंदर नहीं रहेगा। कुछ कुछ ऐसा हिसाब हमारा है, यहूदियों से मिलता जुलता है। बाप दादाओं की हिस्ट्री अगर हम देखते हैं, तो दीनदारा हमारे बाप दादा बहुत गरीब थे, खेडूत थे, मजदूरी करते थे, कपड़े पहनने की तौफीक नहीं थी, पांव में जूते नहीं थे। आज उनकी औलाद मेरे सामने मिलियनर्स बन के बैठे हुए हो, आज आपके पास बेहिसाब माल है, दौलत है, और भी आएगा। मैं आपको कहता हूं, आज जितने हो ना, इंशाल्लाह आप 1000% ज्यादा बनोगे। मगर याद रखो, मुझे एक चीज का डर है, खुदा हमेशा देता है, टाइम देता है, चांस देता है, फिर थप्पड़ मारता है। ऐसा ना हो कि हमारा सब कुछ चला जाए। इस धनी को पकड़ो, याद करो, इस जमात खाने में आके हम्बल बनो, हलीम बनो, अपना सर जमीन पर रख के मौला से पहला शुक्राना अदा करो कि या मौला, दादासला उधर चलो अफ्रीका के, इंडिया के, पाकिस्तान में हमारा और हमारे बाप दादा का क्या हाल था, आज हमको तूने यहाँ राज दिया है, तो इसके लिए शुक्रगुजारी तो करो। जमात खाने रोज आओ, अच्छे ख्याल रखो, एथिक्स यानी नेक आमाल करो, एक दूसरे की मदद करो, झूठ मत बोलो, दगा फरेब ना होना चाहिए। कोई भी ऐसी बदियां बुराइयां जो हैं, अल्हम्दुलिल्लाह आप में मेजोरिटी मोमने हैं। अली शमावा कहते हैं, मोमने मेरे सगे हैं। अगर इस दरजे से नीचे उतर गए, तो मौलाना अली शमावा को दुनिया भर में पूरे रूहानी हिसाब में कैसे दुख होगा। हमारी ये जमात बहुत आबाद है, सेंट एंटोनियो की इस जमात को देख के मैं बहुत खुश हुआ हूं, दिल से मेरी दुआएं और उद्गार निकलते हैं। मगर दीनदारों, कंजूस कभी ना बनना, अच्छे अमाल रखना, एक दूसरे की मदद करना, दगा फरेब से, बदलुराइयों से बचना। अब आपको मौला ने दीन के साथ साथ दुनिया दी है, तो अभी अपनी आखिरत का ख्याल करो। एक दिन हम सबको मरना है, कोई छोटा मरेगा, कोई बड़ा मरेगा, अमीर भी मरेगा, गरीब भी मरेगा, औरत भी मरेगी, मर्द भी मरेगा, बच्चे भी मरेंगे, बूढ़े भी मरेंगे, मौत सबके ऊपर पक्की है। तो हमको मौला के पास जाना है, इसलिए اب اپنی روح کا خیال کرو، صبح کی عبادت کرو، جس کے پاس بول ہے اس کے اوپر تو یہ فرض ہے کہ وہ صبح اٹھ کے 4 اور 5 بجے کے اندر اپنی اس عبادت کے اوپر عمل کرے کہ جس سے روحانی شکتی بڑھے، عقل بڑھے، سمجھ بڑھے، اگم نگم کی خبر پڑے، کل کیا ہونے والا ہے اس کی بھی سمجھ پڑے۔ صبح کی عبادت ہمارے مذہب کا ایسنس ہے، اسماعیلی مذہب کا جو سارا جو یعنی بناؤ ہے وہ نورانی بناؤ ہے اور نور کے اوپر ٹکا ہوا ہے، اور صبح کی عبادت جو ہے وہ اس کا ایسنس ہے۔ صرف دعا بندگی کر کے اور ظاہری جو عمل کرتے ہیں وہ کر کے ہم زندگی گزار دیں تو شاید ہم کو واپس بھی آنا پڑے، یا ادھر ہی رہ کے عبادت کیے بغیر اوپر چھٹکارا نہیں ہوگا۔ صبح کی عبادت بہت ضروری ہے۔ چھوٹی عمر سے بچوں کو اس بات کی بھی تلقین کرو کہ وہ برابر دعا پڑھیں، مولا کو یاد کریں، نیک اعمال کے ساتھ ساتھ بچوں کو تلقین کرو کہ رات کو سونے سے پہلے 40 دانے صلوات کی تسبیح پڑھ کے سجدہ کر کے، یا مولا باپا میری یہ تسبیح قبول کر، میرا اور میرے بھائی بہنوں کا، میرے ماں باپ کا، کٹمب قبیلے کا ایمان سلامت رکھ۔ اپنے بچوں کو چھوٹی عمر سے یہ سکھاؤ، اور زندگی بھر یہ چیز رہنی چاہیے۔ آپ بھی عمل کرو، بچوں کو بھی عمل کراؤ کہ رات کو سونے سے پہلے ہم عبادت کر کے سوئیں۔ لیکن ایسے بھی لوگ ہیں کہ وہ ٹی وی دیکھ کے پھر سوتے ہیں، تو رات بھر ان کو خواب میں کیا ملے گا؟ یہ چیزیں، یہ ڈفرنسز ہمیں جاننی چاہیے۔ وعظوں کا ایک ہی کام ہے، آپ کو چیزوں کا پتہ ہے، لیکن ایک وعظ کرنے والا آپ کو یاد کراتا ہے، آپ کی میموری کو جاگرت کرتا ہے۔ جیسے اس وقت میں آپ کی میموری کو جاگرت کر رہا ہوں، میں آپ کو مذہب سکھا رہا ہوں، میں آپ کو ٹیچ کر رہا ہوں کہ اسماعیلی مذہب کیا ہے۔ ہماری زندگی اوت پروت ہے اپنے مذہب کے اندر۔ یکتی سے چلو، یکتی کہتے ہیں انگلش میں ٹیکٹ فلنس۔ جیسے جیسے پیر کہتے ہیں جیم جیم جگت سو، یعنی یکتی کے ساتھ پریم کرے ہوئے، جیسے جسے یکتی کے اوپر پریم کرو یعنی یکتی کے اوپر عمل کرو، تیم تیم رین میں ہانی۔ رین کہتے ہیں اگنورینس کو، نادانی کو، بے علمی کو، جہالت کو، رین کہا گیا، رین یعنی رات۔ جیسے جیسے یکتی کے ساتھ سسٹمیٹیکلی ٹیکٹفلی اپنی زندگی کو گزارو، دنیا کا کام بھی ٹیکٹفلی کرو، مذہب کا کام بھی ٹیکٹفلی کرو، یعنی اچھے طریقے سے کرو جس میں کوئی فلو نہ ہوئے، اور ایسی طریقے سے عمل کرو کہ خدا کی مدد مانگ کے عمل کرو۔ صبح اٹھو، مولا کو یاد کرو، عبادت کرو، باہر نکلو، مولا کو یاد کرو، کھانا کھانے سے پہلے مولا کو یاد کرو، کھانا کھا چکے تو بسم اللہ کے ساتھ ساتھ آپ اس کی جس طرح شروع کیا بسم اللہ کے ساتھ، اینڈ کیا شکر گزاری کے ساتھ۔ آپ کو کوئی چیز ملے تو خدا کو یاد کرو، یا مولا تیری مہربانی تو نے مجھے دیا۔ ڈگلے پگلے پل پل اس کو یاد کرو، شکر گزاری کے ساتھ رہو، تو شیطان کا اثر ہمارے اوپر کمتی ہوئے، ہمارے اعمال سدھرے، ہمارے وچار سدھرے، اور یہ تمام چیزوں سے ہماری روحانیت کو فائدہ ہوتا ہے۔ جب ہم اس دنیا سے جائیں تو سامنے ہم کو ہر طرح لے کے کھڑا ہوئے مولا خود، اور ہم کو ریسیو کرے کہ میرا بچہ آیا ہے دنیا کے اندر، یونیورسٹی پاس کر کے پی ایچ ڈی کی ڈگری لے کے آیا ہے، جس طرح باپ کھڑا ہے ایسا مرنے کے بعد مولا ہمارے لیے انتظار کرتا ہوا کھڑا ہوئے۔ ایسا نہ ہوئے کہ ہم مرے تو ادھر پھر ہم کو بھیانک فرشتے نظر آئے۔ اللہ تعالیٰ نے قرآن میں کہا ہے کہ کافر جب مریں گے تو میں ان کو لینے کے لیے بھیانک ڈراؤنے فرشتے بھیجوں گا کہ ان کو دیکھ کے وہ ڈر جائے، مگر جو میرے بندے ہیں ان کو لینے کے لیے میں خوبصورت فرشتے بھیجوں گا کہ ان کو آپ گھر کے لے کے جائیں۔ یہ قرآن شریف کی بات ہے، یہ ہمارے مذہب کی بات ہے۔ ایسے ہمارے بہت سے مومنین ہیں کہ جب ہی گزرتے ہیں تو حضرت امام خود ان کو، مولا خود ان کو نورانی حالت میں لینے کے لیے جاتا ہے۔ تو یہ ہمارا مذہب ہے، اس پہ عمل کرو، سکھی اور آباد رہو۔ مولا آپ کی نیک امیدیں پوری کریں، حقیقت کی سمجھ دے، بدیوں برائیوں سے بچاوے، گناہوں سے بچاوے، الجھک کی ہواؤں سے بچاوے، شیطان کو ہم سے دور رکھے، مولا اپنی چھتر چھایا میں رکھے، برکتیں دیوے، نعمتیں دیوے، رحمتیں دیوے، خوشیاں دیوے، سکھ شانتی دیوے، آبادی دیوے، دنیا کی ساری نیک امیدیں آپ کی پوری کریں۔ ایسا